नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासित कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईँले सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम भने आर्थिक विषयमा केन्द्रित हुनेछ। सरकारले आगामी आर्थिक वर्षका लागि जेठ 15 गते बजेट सार्वजनिक गर्दैछ। त्यसअघि आउँदो सोमबार सरकारले संसदमा आफ्नो नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्दैछ। यो पटक सरकारले संविधानको मर्म अनुसार समाजवाद उन्मुख बजेट ल्याउने तयारी गरिरहेको छ। संसदमा प्री बजेट अर्थात विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलको प्रस्ताव पेश गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नागरिकका मौलिक हकका साथै निजी क्षेत्रको व्यवसायको अधिकारको सीमामा रहेर बजेट ल्याउने स्पष्ट पारिसक्नु भएको छ। अबको बजेट कस्तो आउला र बजेटले के कस्ता विषयलाई प्राथमिकता दिनुपर्ला त? अहिलेको कार्यक्रममा हामी यही विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीमा हुनुहुन्छ अर्थविद डाक्टर शंकर शर्मा। डाक्टर साहब, स्वागत छ तपाईँलाई कार्यक्रममा।
हस्, धन्यवाद।
सरकार बजेटको तयारीमा लागेको छ, नीति तथा कार्यक्रम पनि अब प्रस्तुत हुँदैछ, के पाउनु भएको छ यो पटकको तयारी?
अब खासै धेरै ठूलो परिवर्तन त अहिलेसम्म देखिएको छैन। अब खालि परिवर्तन कहाँबाट हेर्नुपर्छ भने अब नीति कार्यक्रम, किनभने यो भनौँ न प्री बजेटमा पनि साधारणतया भन्ने कुराहरू हामी केमा चाहिँ अलिकति प्राथमिकता दिन्छौँ भन्ने हो, त्यो जनरल कुराहरू हो, जनरल डिस्कसनहरू हो। अब नीति कार्यक्रम पनि सबै मन्त्रालयको अलिअलि हाल्नै पर्ने हुन्छ, तर त्यहाँ चाहिँ एउटा सम्भावना के हुन्छ भने केही नयाँ कुराहरू त्यहाँ दिन सकिने आधार हुन्छ, त्यो कुराहरू आउन बाँकी नै छ। त्यसपछि बजेटमा त्यसलाई नयाँ कार्यक्रमहरू भनौँ अथवा नयाँ नीतिगत सुधारहरूको कुरामा कसरी बजेट एलोकेसन गरिएको छ र कसरी त्यसलाई अगाडि लाने त्यहाँ प्रतिबद्धता देखाइएको छ, त्यसले अलिकति केही सिग्नल चाहिँ दिन्छ। त्यो नाउन्जेललाई चाहिँ हामीले अहिले भन्ने त यो एउटा खालि भनौँ न रिचुअल भन्छ नि, त्यस्तो मात्रै हो।
प्री बजेटकै कुरा गर्नुपर्दा त संसदमा गएर छलफल अगाडि बढिरहेको छ, त्यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुभयो?
त्यसलाई यसो हो, अब त्यसले अब यो अलिकति ब्रोडली भन्दाखेरि के हुन्छ भने अब संविधान बमोजिम काम गर्ने समाजवाद उन्मुख बजेट ल्याउने अनि यो जुन फन्डामेन्टल राइट्सहरू लेखिएको छ मौलिक हकको कुराहरू त्यसलाई व्यवस्थापन गर्दै जाने अनि यो पार्टीको म्यानिफेस्टोमा भनेका कुराहरू योजनामा भनेका कुराहरूलाई त्यसलाई प्राथमिकता राखेर अगाडि जाने भन्ने यही कुराहरू गरिएको हुन्छ। मलाई लाग्छ अब यसले मात्रै त्यति राम्रो हामीलाई बजेट कस्तो आउँछ भन्ने कुराहरू दिन चाहिँ सक्दैन।
तिनै कुराहरू छन्। अब मेनिफेस्टोको कुरा गर्नुपर्दा घोषणापत्र, वाम गठबन्धनको घोषणापत्र हेर्यो भने निकै महत्वाकांक्षी भनेर हामीले भनेका थियौँ। त्यो घोषणापत्रको कति प्रतिशत यो बजेटले समेट्न सक्ला? अहिले त अनुमानकै कुरा गर्नु पर्दैन।
अब यसले पहिलाकै बजेटको जस्तै भन्नु पर्यो, अब यसले अहिले केही कुराहरू सुरुवात चाहिँ गर्न सक्छ, जस्तो भनौँ न अब पूर्व पश्चिम रेलको कुरा गर्ला भने त यो पनि सुरुवात त भइसकेकै कुराहरू हो, त्यसलाई जोड देला होइन, अब मध्य के अरे पहाडी राजमार्गलाई जोड देला, त्योभन्दा अरू पनि राजमार्गहरू केही कुराहरू थपिएला होइन। अब त्यस कारणले मलाई के लाग्छ भने त्यो सुरुवात त उहाँहरूले गर्नै पर्यो, रेलको कुराहरू, जहाजको कुराहरू होइन, अनेक कुराहरू आएको छ,
पानी जहाजको
कुराहरू होइन, त्यस कारणले यो कुराहरू अलिकति सुरुवात त होला। तर एउटा अर्को पनि हो के भने पूर्वाधार विकासमा अलिकति बढी बजेट राख्नुपर्छ भन्ने कुरा अस्ति केही अगाडिदेखि नै आइरह हो, हामीले त्यति राख्न सकिरहे पनि थिएनौँ, राखेको बजेट कार्यान्वयन पनि भएको छैन, त्यस कारणले अलिकति पूर्वाधारमा बढी जोड दिएला। त्यसपछि मौलिक हकका कुराहरू भनेको त अब शिक्षा स्वास्थ्य खानेपानी कुराहरू पनि पुरानै हुन्, तर यसलाई चाहिँ संविधानसँग जोडेर भन्न पाउने अवसर चाहिँ पाइयो होइन, त्यो लगायत अब अहिलेको सबभन्दा ठुलो चाहिँ नीतिगत सुधारको कुराहरू अथवा बजेटको कुराहरू भन्नुपर्दाखेरि चाहिँ यो संहिताको कार्यान्वयनको कुरा नै आउन सक्छ होइन। त्यस कारण यो तिनवटा कुराहरू बजेटमा आउन त आउँछन् होइन, तर के भने उही पुरानै चिजलाई एउटा नयाँ स्वरूप दिएर आउने कुराहरू हो। अब किनभने अर्थमन्त्रीको पनि व्यवस्था त किन छ भने अब हामीसँग पहिलो कुरो स्रोत धेरै छैन, झन् यो संहितामा गएपछि त झन् केन्द्रले गर्नुपर्ने कुराहरू अझ घट्नुपर्छ होइन, त्यस कारणले उसले आफ्नो प्राथमिकता मजाले तोक्नु पर्यो, अनि हाम्रो कार्यान्वयनको क्षमता पनि छैन, त्यस कारणले अब बजेटमा भन्नेमा हुने कुराहरू पनि होइन, त्यस कारण अब आफ्नो व्यवस्था पनि छ, अनि वैदेशिक लगानी वैदेशिक सहयोगको कुराहरू गर्दा ती वैदेशिक सहयोग त पहिल्यै तय भइसकेका छन् होइन, किनभने कि त तिनीहरू अनगोइङ प्रोजेक्ट हुन् कि चाहिँ पहिल्यै सही भइसकेका छन् यो कामको लागि दिने भनेर, त्यस कारण मलाई के लाग्छ भने अब धेरै ठुलो एक्सपेक्टेसन हुनु हुँदैन भन्ने मलाई लाग्छ।
यही संघीयताको कार्यान्वयनको कुरा गर्नुपर्दाखेरि चाहिँ अहिले बाँड्नु पनि पर्यो सरकारले, पहिला केन्द्र सरकारले आफैले योजना बनाएर गर्थ्यो, अहिले चाहिँ अब सातवटा प्रदेशलाई दिनु पर्यो, सँगसँगै स्थानीय तहहरूलाई पनि केन्द्र सरकारले बजेट छुट्याउनु पर्यो, यो हुँदाखेरि त झन् कनिका सरे जस्तो पनि त देखिन्छ नि होइन।
अब यसो हो, यसलाई अवसर पनि मानौँ न हामीले, कसरी अवसर मान्यो भने त्यो अहिले केन्द्रले भनौँ न 2,000-3,000 सानातिना प्रोजेक्ट खुद्रे प्रोजेक्ट केन्द्रमा राखेर राष्ट्रिय योजना किताबमा छापेर होइन अनि काम गर्दाखेरि त त्यो त त्यति राम्रो हुँदै हुँदैन, त्यस कारण तल गर्ने सानातिना कुराहरू तलकै नगरपालिका गाउँपालिका अथवा प्रदेशहरूले अलिकति मझौला खालका कार्यक्रमहरू उनीहरूलाई नै हस्तान्तरण गर्ने उनीहरूलाई नै पैसा दिने गर्दाखेरि बरु कार्यान्वयनहरू अलि राम्रो होला। तर पनि म के भन्छु भने अहिले केन्द्रमा ठुला प्रोजेक्टहरू झन्डै झन्डै अब भनौँ 480 जति छन् होइन, यो खास गरी
480
ठुला प्रोजेक्ट भनेको मैले यो खास गरी पुँजीगत खर्च हुने
विकास
निर्माणका आयोजनाहरू, अब त्यसलाई हामीले घटाएर अब केन्द्रलाई पनि यो ठुलो भइसक्यो होइन, अब यसलाई घटाएर हामी 200 पार्न सक्छौँ कि सक्दैनौँ, त्यो 200 चाहिँ हाम्रो प्राथमिकताभित्र यो यसरी प्राथमिकताभित्र अगाडि जान्छ र यसलाई बजेट पनि बढाउँछौँ कार्यान्वयन पनि गर्छौँ भनेर भन्न सक्छ कि सक्दैन भन्ने प्रश्न हो, अनि प्रदेशको पनि त्यही नै हो समस्या, जुन कार्यक्रमहरू हामीले दियौँ त्यो कार्यक्रमहरू दिएका कार्यक्रमहरूलाई वडामा छर्ने होइन अथवा चाहिँ नगरपालिका गाउँपालिकामा छर्ने भन्दा त्यहाँको प्रायोरिटी के हो त होइन, त्यहाँको प्राथमिकता त्यहाँ के हो जसले गर्दाखेरि त्यसको आर्थिक समृद्धि विकास हुनसक्छ त्यो कुरामा उसले गर्न सक्छ कि सक्दैन त भन्ने कुराहरू हेर्न बाँकी छ, हुनुपर्ने चाहिँ के हो भने उसको काम उसको प्राथमिकता उसैलाई तोक्न चाहिँ दिनुपर्ने त्यो चाहिँ राम्रो हो।
अब यही प्राथमिकता तोक्न दिनुपर्ने कुरामै हेर्दाखेरि चाहिँ नि जुन प्रदेश भर्खरै गठन भए उनीहरूले पूर्ण आर्थिक वर्षको बजेट ल्याउन पाएको छैन, तर आवधिक आधा जति बाँकी थियो त्यतिको लागि त ल्याए नि, त्यसलाई हेर्दाखेरि चाहिँ हामी कसरी मूल्याङ्कन गर्न
सक्छौँ? यो अहिलेको प्रदेशको बजेटको कुरा गर्दा पनि 1 अर्ब चान्चुनको कुराहरू हो होइन, अब 1 अर्ब चान्चुनमा त धेरै जति तलब भत्ता प्रशासनिक खर्चमै धेरै जान्छ, त्यस कारणले अब म त के भन्छु भने अब आउने सालमा पनि त्यति राम्रोसँग उनीहरूले तयारी गर्नै सकेको छैन, किनभने अब आउने सालमा पनि त बजेट तयार गर्नुपर्ने बेला आइसक्यो, त्यस कारण त्योभन्दा पछिल्लो सालहरू भनेको मतलब मैले अहिले भनौँ न 75-76 भन्नुभन्दा पनि 76-77 कस्तो बजेट आउँछ त्यसले चाहिँ प्रदेशको एउटा इफिसियन्सी होइन उसको चाहिँ एउटा जागरुकता उसको नेतृत्व कसरी अगाडि जाने रहेछ भन्ने कुरा देखिन्छ, अर्को सालसम्म पनि मलाई लाग्छ त्यति सजिलो होला जस्तो मलाई लाग्दैन।
भनेपछि यो पहिलो वर्ष र दोस्रो वर्ष चाहिँ
अनुभवमै बित्छ हजुर।
अघि अलिकति केन्द्रले चाहिँ विकासका आयोजनाहरू थोरै मात्रै लिनुपर्ने अरू प्रदेशलाई दिनुपर्ने भन्ने कुरा गर्नुभयो, तर अहिले हेऱ्यौँ सिंहदरबारमा हामी गयौँ भनेदेखि अलि अगाडिको कुरा बजेट जतिखेर तयारी भइरहेको थियो गाउँ गाउँबाट डेलिगेसनहरू आएको छ होइन, मेरो गाउँमा चाहिँ यो बाटो पिच बाटो होइन सडक हिँड्ने बाटो होइन गोरेटो बाटो बनाइदिनु पर्यो भ्यू टावर बनाइदिनु पर्यो खानेपानी योजना बनाइदिनु पर्यो भनेर, त्यो आवश्यक छ गाउँबाट सिंहदरबारमा डेलिगेसन आउनु पर्यो?
त्यो पटक्कै छैन मलाई लाग्छ, यो केन्द्र सरकारको खास गरी अर्थ मन्त्रालयमा बस्ने मान्छेहरूले कुरा धेरै बुझिसकेका छ अहिले, त्यस तैपनि अहिले पनि तपाईँले भन्नुभएको छ त्यहाँ डेलिगेसनहरू आइरहेछन्, डेलिगेसनहरू गाउँबाट मात्रै होइन प्रदेशबाट पनि आइरहेछ, प्रदेशको सभासदहरू प्रदेशको इभन मन्त्रीहरूले भन्न पनि आइरहनु भएको छ होइन, त्यस कारणले अब त्यो चाहिँ गर्नु पर्दैन, यहाँ कति बेर चाहिँ गर्नु पर्ला भने प्रदेशको सङ्घको भनौँ न सांसदज्यूहरू होइन इभन मन्त्रीज्यूहरूले त्यहाँ छान्ने भनौँ प्राथमिकता के हो त ठुलो प्रोजेक्टभित्रको पनि प्राथमिकता के हो भन्ने कुराहरूमा चाहिँ उहाँहरूले केही योगदान गर्न सक्नुहुन्छ होइन, अब त्यो चाहिँ गराउनु पनि पर्छ, किनभने अब सङ्घीय सांसदको तल गएर काम गर्ने त अब त्यहाँ अवस्था म देख्दिनँ हामी कसैले पनि देखेका छैनौँ, उहाँहरूले पैसा मागिरहनु भएको छ आफ्नो ठाउँमा छ। त्योभन्दा पनि के हो भने सबै यो निर्वाचन क्षेत्रमा कस्ता कस्ता कार्यक्रमहरू भएका छन्, कस्तो कार्यक्रमको आवश्यकता छ, कुन चाहिँ प्राथमिकता हो भन्ने कुराहरू उहाँहरूलाई पनि संलग्न गराउने, कार्यान्वयनमा पनि बरु उहाँहरूलाई बढी संलग्न गराएर त्यो कामलाई छिटो छरितो समयमै सम्पन्न गराउने त्यो प्रयास चाहिँ गर्न सकियो, उहाँहरूले पनि त्यो कुराहरूमा चाख देखाउनु भयो भने चाहिँ राम्रो हुन्छ।
तर हेऱ्यौँ भने चाहिँ नि पूर्व सांसद पहिला अस्ति संविधान सभाका सभासदहरू अहिलेको चुनावमा पनि पराजित उम्मेद्वारहरू र केही सांसदहरू नै पनि आफ्नो मान्छेहरू लिएर चाहिँ आइरहनु भएको देखिएको भएर,
तर त्यो चाहिँ काम चाहिँ अब गर्दैन,
त्यो उहाँहरूले नबुझ्नु भएर
नबुझ्नु भएर हो। फेरि मैले केही कुराहरू छुट्याइ पो हाल्छु कि होइन, मैले पो बुझेको छुइनँ होइन, तर अब आउने हो कि भन्ने प्रयासको लागि मात्रै हो।
बजेटमा सांसदहरूलाई सांसद विकास कोष भन्ने विगतमा थियो, त्यसरी रकम दिनु उचित अनुचित के हो?
अब यस्तो हो, अब अहिलेको संविधानले नै भनौँ न, संविधानले साना तिना मझौला कार्यक्रमहरू सबै कि चाहिँ नगरपालिका गाउँपालिका कि प्रदेशले गर्ने भएको छ, त्यस कारण उहाँहरूको त्यो सानो तिनो वडामा गएर काम गर्ने होइन गाउँपालिकामा गएर काम गर्ने त कहीँ अधिकार भनौँ न संविधानमा छँदै नै छैन होइन, एउटा कुरा। अनि अब दोस्रो कुरो के हो भने यदि हामी चाहिँ यो सङ्घीय संसदलाई पैसा दियौँ भने प्रदेशकाले पनि माग्छन् होइन, नगरपालिकाले पनि माग्छन् होइन, त्यस कारणले अब यो उचित भएन। दोस्रो तेस्रो कुरो के हो भने हामीले विभिन्न देशको अनुभव र नेपालकै पनि अनुभव हेर्दाखेरि यी कार्यक्रमहरू कनिका छरिएको जस्तो घरि छरिए, प्रभावकारी भएनन्, अनि त्यसको हिसाब किताब पनि पारदर्शी भएन भन्ने अर्को पनि देखियो, त्यसमा त्यसले पनि जस्टिफाई गर्दैन। चौथो कुरो त अझ एउटा के छ भने अहिले अब पहिला हाम्रो जिल्ला विकास समितिको एलडिओले यसलाई अलिकति हेर्थ्यो होइन, कार्यान्वयन गर्नलाई सघाउ पुर्याइदिन्थ्यो भनौँ न, उसको फोकल पोइन्ट सचिवालय दिन्थ्यो। अब सङ्घीय सरकारको सचिवालयले त अब तल त काम त गर्दैन अब त होइन, अब भनौँ न नगरपालिकाले यो मेयरको अथवा चाहिँ प्रदेशको अफिसले यो मेयर यो चाहिँ सांसदको म काम गर्दिनँ म हिसाब किताब किन राख्छु उसको भन्यो भने उसले पाउँछ, संविधान ऐन कानुन अन्तर्गतै उसले भनेको कुरा मान्नुपर्छ, जरुरी छैन होइन। त्यस कारण यो सबै त्यस कारण कन्फ्लिक्ट पनि हुनसक्छ, त्यस कारण उहाँलाई पकेटमा दिने पनि कुरा आएन यो पैसा होइन, कुन निकाय मार्फत यसलाई चाहिँ कार्यान्वयन गराउनु त होइन। अब फेरि कि त के गर्नु भन्यो भने ठुला सिँचाइ आयोजना कार्यान्वयन गर्ने अफिसलाई नै ल यो खुद्रे पनि तिमी नै गरिदेऊ भन्नु पऱ्यो केन्द्रले, त्यो पनि उपयुक्त भएन प्राविधिक रूपमा। त्यसैले चार पाँचवटा कुराहरूले गर्दाखेरि उहाँहरूलाई त्यस्तो कुराहरू गर्नलाई भनौँ न उत्प्रेरित गर्नुभन्दा आफ्नो निर्वाचन क्षेत्रमा कुन प्रोजेक्ट छ त्यसलाई कार्यान्वयन गर्ने, प्रोजेक्ट छैन भने कस्ता प्रोजेक्ट ल्याउँदाखेरि फाइदा हुन्छ जनतालाई त्यस्तो कुराहरूमा संलग्न गराउने, त्यहाँ चाहिँ लगानी निजी क्षेत्रको अलिकति लगानी वृद्धि गर्नलाई आर्थिक क्रियाकलाप वृद्धि गर्नलाई के गर्नुपर्छ त्यसमा सहयोग गरिदिने होइन, त्यो कुरा गर्यो भने रोजगारी वृद्धि हुन्छ, त्यहाँको आर्थिक अवस्था चाहिँ सुध्रिन्छ, त्यतातिर उहाँहरूलाई बिस्तारै लाउनुपर्छ। तर अब एउटा समस्या चाहिँ अघि के भने हामी पनि संसदमा जान्छौँ, उहाँहरूको पहिलो प्रश्न नै
त्यही हो,
त्यो के हो भने
अहिले पनि माग गरिरहनु भएको,
यत्रो जनताहरूले हामीलाई चुनेर आएछौँ, हामीसँग त एक्सपेक्टेसन छ नि, हामीले त के पनि गर्न नपाउने, यो त भएन भन्नुहुन्छ। त्यस कारणले उहाँहरूलाई त्यो जुन ओरिएन्टेसन छ नि कसरी जनतालाई प्रभाव पार्ने भन्ने कुराहरू यो खुद्रे कार्यक्रम लगेर भन्दा अझ बढी राम्रो प्रभाव दिन सक्नुहुन्छ भन्ने कुराहरू चाहिँ त्यहाँ पार्लियामेन्टमा कसैले सिकाएको छैन होइन, अब त्यसलाई पनि एउटा
हामीले त्यही कारणले डेलिगेसन लिएर सिंहदरबारमा आफै पनि
आइरहेको छ।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल, यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी आगामी आर्थिक वर्षको बजेटमा सरकारले दिनुपर्ने प्राथमिकता र बजेट कार्यान्वयनको स्थितिका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ अर्थविद डाक्टर शंकर शर्मा, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिन्दो नेपालमा फेरि पनि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी आगामी आर्थिक वर्षको बजेटमा सरकारले दिनुपर्ने प्राथमिकता र बजेट कार्यान्वयनको स्थितिका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। सरकारले पूँजीगत खर्च कम छुट्याउने र त्यो छुट्याएको रकम पनि खर्च नहुने समस्या पछिल्ला दिनमा देखिँदै आएको छ। खर्च भएको पूँजीगत बजेट पनि आर्थिक वर्षको अन्त्यतिर बढ़ी मात्रामा खर्च हुने गरेको छ। अब कुराकानीमा हामी यसको कारण र यसलाई कम गर्ने उपायका बारेमा केन्द्रित हुँदैछौ। आजका अतिथि हुनुहुन्छ अर्थविद डाक्टर शंकर शर्मा। डाक्टर साहब, विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
हस् धन्यवाद।
हाम्रो पछिल्लो चोटि हेर्यौँ भने पूँजीगत खर्च चाहिँ अलिक कम र अरू साधारण खर्च जुन चाहिँ कर्मचारीको अघि कुरा निकाल्नु भयो नि, तलब भत्ता त्यस्तो कुराहरूमा मात्रै बढी खर्च भइरहेको छ, यो हुँदाखेरिको अन्तर के हुन्छ, फरक के हुन्छ?
अब अहिलेको भनौँ न, साधारणतया के हेरिएको छ भने यो कर्मचारीको खर्च, सामाजिक क्षेत्रको खर्च, लक्षित कार्यक्रमहरूको कुराहरूले तुरन्त यसले अब समय पछि देला, जस्तो भनौँ लक्षित कार्यक्रमहरूकै भनौँ अथवा शिक्षा स्वास्थ्यकै भनौँ, तलब भत्ताको कुराहरू भनौँ, यिनीहरूले चाहिँ उपभोग खर्च बढाउँछ, होइन आयात बढाउँछ, के कुराहरू देशभित्र हामीले चाहिँ भनौँ न अब सप्लाई गर्न सक्यौँ भने होइन त्यो कुराहरूको पनि उत्पादनमा अलिकति केही वृद्धि त गर्ला। तर सबभन्दा सिधा सम्बन्ध चाहिँ के देखिन्छ भने हाम्रो यो पुँजीगत खर्च 1% बढ्यो भने विकास निर्माण चाहिँ भनेको मतलब अब कुल ग्राहस्त उत्पादन 0.5% बढीले विकास हुन्छ होइन भन्ने कुराहरू देखिन्छ।
1% बढ्दाखेरि जीडीपीमा 0.5%
योगदान हुन्छ भन्ने कुराहरू देखिन्छ। त्यस कारण त्यसले चाहिँ विकासमा समृद्धिमा सिधै प्रभाव पार्यो। अब अरू खर्चले चाहिँ उपभोग मात्रै बढाउँछ, आयात बढाउँछ होइन, त्यो नगरी हुन्न। त्यही भएर हामीले के भन्ने हो भने त्यसलाई एउटा लिमिटमा राख्नु पर्यो, क्यापमा राख्नु पर्यो होइन,
र खर्चलाई पनि
पुँजीगत खर्च चाहिँ सकेसम्म बढाउनु पर्यो भन्ने हो। अब अहिले नै पुँजीगत खर्च जम्मा बजेटमै 20% बढी आउँदैन, लगभग त्यहीमा हुन्छ, अनि त्यो पनि त्यो 20%को पनि 76% मात्रै खर्च हुन्छ। त्यो 76% मध्ये पनि कस्तो हुन्छ भने अब अन्तिम चौमासिकमा मात्रै झनै झनै 60-70-80% त अन्तिम चौमासिकमा खर्च हुन्छ। त्यस कारणले पुँजीगत खर्चको व्यवस्थापन नै निकै कमजोर छ
हाम्रो। कारण के हो त्यो?
अब कारण चाहिँ के हो भने सबभन्दा पहिला त अब हामीले बिस्तारै यो लक्षित कार्यक्रम, सामाजिक क्षेत्रको कार्यक्रम, सुरक्षा, रक्षा होइन, अनि कर्मचारीको खर्च बढाउँदै गयौँ जानी नजानी, किनभने यो एकैचोटि बढ्ने होइन, क्रमशः बिस्तारै वर्षै पछि हुँदै बढ्दै जाने हो होइन। जस्तो अहिले उदाहरणको लागि भनौँ न, अब हाम्रो द्वन्द्व भएको बेलामा हामीले धेरै पुलिसहरू थप्यौँ, सुरक्षाको खर्च बढायौँ होइन, रक्षाको खर्च बढायौँ, तर त्यो त घटेन। अब त्यो त के हो भने झन् एउटा बेस ठुलो भएपछि त्यो झन् झन् बढ्दै गयो। कर्मचारीहरूको पनि त्यस्तै हो, कर्मचारीहरू अब भनौँ न, अब हामीले धेरै अस्थायी हालेका छौँ, कन्ट्र्याक्टमा हालेका छौँ, अब त्यसलाई उनीहरूलाई निकाल्न पनि सकिँदैन, उल्टो स्थायी गर्नुपर्ने एउटा राजनैतिक बाध्यता हुन जान्छ। अनि लक्षित कार्यक्रम पनि कस्तो भयो भने तपाईँको प्रत्येक मन्त्री, प्रत्येक प्रधानमन्त्री आएपछि सामाजिक सुरक्षा भत्ता पनि बढाउने, लक्षित कार्यक्रमहरू पनि 2-4 थपिदिने होइन। अब एउटा भनौँ न, युवा स्वरोजगार कार्यक्रमहरूको हामीले अस्ति भर्खरै एउटा भनौँ न मूल्याङ्कन हेर्दा 14 करोडमा खर्च भएकोमा 12 करोड त त्यो हराएरै गयो होइन, अब मुद्दै गर्नुपर्ने भयो उहाँहरूले होइन।
अस्ति म भर्खर हामीले हाम्रै रेडियोबाट र हाम्रो अनलाइनमा यो सामग्री पनि प्रस्तुत गरेका थियौँ, धेरै नेताहरूका सहकारीहरूले चाहिँ लगेर नतिर्नु भएको,
त्यस कारण अब हामी यहाँ
खोजी तलास भइरहेको,
सहकारीलाई प्रोत्साहन त भन्छौँ होइन, त्यस कारण सहकारीलाई कसरी प्रोत्साहन दिने भन्ने कुराहरूको त्यसको मोडालिटी फरक हुन्छ। त्यस कारण अब सहकारीलाई ल पैसा दिउँ, स्वरोजगार, युवा स्वरोजगार बढाउनलाई दिउँ, उद्देश्य त राम्रै हो, तर अब हाम्रो चाहिँ शासन पद्धति राम्रो नभएको कारणले गर्दाखेरि त्यो भयो होइन। त्यस कारणले यो भयो, अनि त्यसको अर्थ के हो भने पहिला एलोकेसनदेखि नै कम भयो, अनि त्यसपछि अब त्यो एलोकेसनलाई के गर्नुपर्छ हामीले भने पहिलाबाटै हामीले सबैले भन्ने एउटा भनौँ न विज्ञहरूले भन्नुपर्ने कुरा के हो भने जेठको 15 बजेट दिएपछि असारमा पास भएपछि साउन 1 हामीले त्यसलाई टेन्डर गर्न सकियोस्, त्यो कार्यान्वयनमा लान सकियोस् होइन, त्यस कारण पहिलो कुरो अब हामीले के भने खास गरी अझ वैदेशिक सहायताका पैसाहरू त हामीले त्यहाँ धेरै नै पुँजीगत खर्चमा राखिदिया हुन्छौँ। त्यो अर्थ मन्त्रालयको पनि त्यहाँ गल्ती के छ भने त्यो पुँजीगत खर्च अलिक बढाएको देखाउनलाई राखिदिने, तर अहिले वैदेशिक सहायताको क्यास बाहेक होइन उनीहरूले सिधै खर्च गर्नेहरू त 50% पनि खर्च हुँदैन होइन पुँजीगत खर्चमा। त्यस कारणले पहिला कुरो तिनै मिलाउनु पर्यो, जे तयारी अवस्थामा भएको प्रोजेक्ट हो त्यही मात्रै राख्नु पर्यो। त्यसको अर्थ के हो भने प्रोजेक्ट ब्याङ्कहरू राख्नु पर्यो जसले गर्दा अर्को सालमा हामी त्यसबाट छानेर राख्न सकौँ अनि टेन्डर छिटै गर्न सकौँ भन्ने सबभन्दा पहिलो कुराहरू त त्यही नै हो। त्यसपछि हाम्रो दोस्रो के हो भने त्यसको कार्यान्वयनको प्लान हुन्छ नि, त्यो कार्यान्वयनको योजना कुनै पनि प्रोजेक्टले बनाए हुँदैन होइन, त्यो कार्यान्वयनको योजना बनाएर त्यसलाई फलोअप गरेदेखि अलिक सजिलो हुन्छ। अनि अब यो कार्यान्वयन कसरी गर्ने भन्ने अहिलेसम्म हामीले एउटा गाइडलाइन म्यानुअल भन्छौँ नि होइन, त्यो पनि सबै प्रोजेक्टहरूमा छैन होइन। किन छैन भने पहिलो कुरो त प्रोजेक्ट नै अन्तिम अवस्थामा राखिन्छ, अनि त्यो म्यानुअल त कसले बनाउने होइन, त्यो निर्देशिका हुनुपर्ने हो। अनि त्यस्तै अर्को के छ भने अब समयमै सम्पन्न काम भएन भने कसलाई जवाफदेही गर्ने, टेन्डर टाइममा भएन होइन, अथवा अर्को मन्त्रालय अर्को सरकारी एजेन्सीले गर्नुपर्ने काम समयमा गर्दिएन भन्ने कसलाई जिम्मेवारी बनाउने, हामी कहाँ त्यो चलन छैन। अनि अर्को पनि के छ भने तपाईँको प्रशासनमा उनीहरू चाहिँ प्रोसेस र ऐन कानुनसँग बढी उनीहरू सेन्सिटिभ हुन्छन्, त्यो भने कर्मचारी प्रशासन उनीहरूले चाहिँ के भने त्यो कानुन र प्रोसेस चाहिँ एउटा पनि गल्ती नहोस्, त्यो गल्ती भयो भने मलाई स्पष्टीकरण पनि सोधिन्छ, मलाई अख्तियारले पनि सोध्छ होइन, बरु काम नभए पनि केही छैन होइन भन्यो अनि चिठी लेख्यो अन्त पठाइदियो। त्यस कारण कोर्डिनेसनको काम समन्वयको काममा हामी अत्यन्त कमजोर छौँ। त्यो भएपछि के हुन्छ भने त्यो चिठी आदान प्रदानले नै एउटा कुरा सोध्नु पर्यो, एउटा कुरा गर्नु पर्यो भने 2-3 महिना बित्छ होइन। अनि फेरि हाम्रो अनुगमनको कुराहरू अत्यन्त कमजोर छ। फेरि अनुगमन भइहाल्यो भने राष्ट्रिय योजना आयोग प्रधानमन्त्री बसेर अनुगमनको रिपोर्टहरू त्यहाँ पेस हुन्छ, अब अनुगमनपछि के हुन्छ त निर्देशन दिइन्छ, अब निर्देशन फलो भयो कि भएन, पालना भयो कि भएन, त्यो त्यसको बाधा अडचन फुग्यो कि फुगेन कसैले हेर्दैन फेरि होइन, त्यो पनि समस्या हो। अनि फेरि तल स्थानीय तहमा भने मतलब प्रोजेक्ट लेभलमा पनि समस्या केही छन्, त्यो भनेको के हो भने कर्मचारीहरू समय समयमा सरुवा भइरहने, प्रोजेक्ट चिफ सरुवा भइरहने होइन, अनि अर्को त्यहाँ स्थानीय जनताले पनि दुःख दिन्छ होइन, जग्गाको समस्या पर्यो, घर अथवा टहरा भत्काउनु पर्ने समस्या आयो भने उसले मुद्दा हाल्छ, उसले झगडा गर्छ, उसले बाटो रोक्छ होइन, यहाँ त ठेकदारहरूले पनि 2-4 पैसा खर्च गरेर उनीहरूलाई अलिकति हडताल गर्नु पनि लगाएको केसहरू देखिन्छ। त्यो भनेको मतलब के हो भने उसले अब काम गर्नु परेन, पाएको पैसा अहिलेलाई चलाउन पायो, पछि उसले के भन्न पायो भने मैले काम गर्न पाइनँ, मेरो यत्रो सामान ल्याएर खेर गयो, मलाई चाहिँ यो यसको कम्पेन्सेसन पनि क्षतिपूर्ति पनि देऊ भनेर भन्छ होइन, अनि त्यो कसले समाधान गरिदिने होइन, त्यो पनि समस्या छ। त्यस कारणले अब यो यावत समस्या अनि कन्ट्राक्टर आफू पनि ऊ पनि रेस्पोन्सिबल छैन, उसले पनि यस्तै लुपहोलहरू खोजिरहेको हुन्छ किनभने त्यसले गर्दा उसको पैसा बढिरहेको हुन्छ। अनि अर्को अब एउटा के देखिन्छ भने साधारणतः यसो हेर्ने हो भने प्रोजेक्टहरूमा 100 रुपियाँको प्रोजेक्ट छ अथवा चाहिँ 1 करोडको प्रोजेक्ट छ भने 50-60 लाखमा टेन्डर हालिरहेको हुन्छ मान्छेले र पाइ पनि रहेको हुन्छ, त्यसको अर्थ के हो भने
लागतभन्दा कममा उसले त्यो जिम्मा लिन्छ।
अनि त्यसको अर्थ के हो भने त्यहाँभित्र प्रशस्तै भनौँ न शङ्का गर्ने ठाउँहरू लुपलहरू छ, त्यो भनेको मतलब उसले पछि त्यो पैसा बढाउन सक्ने ठाउँहरू आधारहरू एकदमै धेरै छ। अब एकजना मेयरले अस्ति भन्दै हुनुहुन्थ्यो कुनै पनि ठेकदारलाई निकाल्नलाई 33 गल्तीहरू मैले पत्ता लगाउनु पर्छ अरे, तर मेरो काम नगर्नलाई उसले एउटा बहानाले उसले काम चाहिँ ढिलो गरिदिन सक्छ भन्नुहुन्थ्यो। त्यस कारणले त्यो प्रोसेसमा पनि अलिकति केही छ। त्यसपछि अब मलाई लाग्छ अब ठेकदारहरू प्रशासनहरू राजनीतिज्ञहरू पनि कति ठाउँहरूमा मिलेरै यसो कामहरू गरिरह पनि भनौँ एउटा शङ्का व्यक्त गर्ने ठाउँहरू छ। त्यहाँ यो यावत कुराहरूले गर्दाखेरि यो खास गरी पुँजीगत खर्चहरू खर्च नहुने कारण चाहिँ त्यही हो।
भनेपछि त धेरै नै गन्जागोल रहेछ,
धेरै
सुधार गर्नुपर्ने रहेछ,
किनभने अब भनौँ न पहिला हामीले के भन्यौँ भने अब यो राष्ट्रिय योजनाको कार्यक्रम स्वीकृतिले गर्दाखेरि ढिलो भयो भन्यौँ, त्यो पनि सच्याइयो, अब त कार्यक्रम स्वीकृति नै गर्न पर्ने, यो बजेट जहिले ढिलो आउने पासै नआउने भन्यो, जेठ 15 भनेर संविधानमै लेखियो,
जेठ 15 गते आउँदैछ
आउँदैछ होइन, त्यो पनि समस्या समाधान भयो होइन. अर्थ मन्त्रालयले पैसै दिएन होइन, त्यो भनौँ न त्यो पैसा निकासी गर्ने कुराहरू पनि सजिलो फोकुवा गराइयो, तर त्यसले भने त भएन, के पनि प्रगति भएन. त्यस कारणले यो समस्याहरू धेरै जुन छन् त्यो समस्याहरूमध्ये अब त्यहाँभित्र पनि कुन समस्या बढी हो के हो अनुगमनै गर्नुपर्ने गरे पनि निर्देशन दिने होइन, बाधा अडचन नै फुकाउने गरिकन दिनु पर्यो. त्यहाँ यस्तोमा अलिकति बढी जोड दिनुपर्ने
नीति कानुनै पनि संशोधन गर्नुपर्ने स्थिति छ.
नीति कानुन कार्यविधिहरू यो सबैमै समस्या छ. अब सबैभन्दा ठुलो चाहिँ एउटा के हो भने एउटा इन्टेन्सन भन्छ नि मान्छेको मनोविज्ञान, काम गर्छु नै भन्यो भने होइन त्यसले पनि बाधा चाहिँ गर्दैन धेरै कुराहरू. होइन म प्रोसेसमै अल्झिने हो होइन, यो नगरी यो नमिलाइ जान हुँदैन. राजनीतिज्ञहरूले पनि बिहानदेखि छ बजेदेखि बेलुका दस बजेसम्म मान्छे भेट्ने, फोनमा कुरा गर्ने होइन, सयजनाको सयवटा कुरा सुन्ने भन्दा कमसेकम तिन घन्टा चार घन्टा त यसमा समय दिनु पऱ्यो नि होइन. म यो काम सम्पन्न मेरो प्रधानमन्त्रीले नै भन्नु पऱ्यो कि म यो बिसवटा प्रोजेक्ट चाहिँ यसपालि जुन एउटा चाहिँ कार्यान्वयनको योजना छ त्यो अनुसार सम्पन्न गराउँछु होइन. उहाँले बिसवटा लिनुहोला, सम्बन्धित मन्त्रीले तिसवटा लिएला होइन, त्यसो गरिकन अगाडि गयो भने मलाई लाग्छ त्यो धेरै समस्या भएका पनि हामी सल्भ गर्न सक्छौँ.
इन्टेन्सन पनि सही हुनु पर्यो, सही हुनु पर्यो. यो अहिले अघि नै तपाईँले भनेकै कुरामा आउँछ, अब हामी अहिले जेठमा लागेका छौँ, धमाधम बाटोहरू खनिँदैछन्, बाटोहरू पिच हुन थालेका छन्, यो पनि त्यो अघि नै भनेको कुरामै जोडिएको कुरा हो.
त्यो तथ्याङ्कको कुराहरू मैले अघि भनिहालेँ, 60-80% जम्मै यो तेस्रो चौमासीमा खर्च हुन्छ. त्यसमा पनि के हुन्छ भने यति बेर रकमान्तर पनि हुन्छ, छिटो छिटो निकासा हुन्छ, छिटो छिटो डिसिजन हुन्छ. त्यही कुराहरू पहिल्यै गरिदिएदेखि होइन मलाई लाग्छ अझ बढी खर्च पहिलो चौमासिकमा हुन्थ्यो होला. त्यस कारण अब हामीको अब पछि चाहिँ मन्त्रालयलाई गाली पाउँछ, हामीले खर्च गर्न सकेनौँ, अर्को वर्ष बजेट आउँदैन भनेर पनि उनीहरूले अनि छिटो छिटो हुन्छ. त्यसको अर्थ के हो भने एउटा क्वालिटीको काम हुँदैन, गुणस्तर देखिँदैन, अनि गुणस्तर नदेखिने भएपछि के हुन्छ भने फेरि त्यसलाई अर्को सालमा अर्को बजेट राख्नुपर्ने आवश्यकता हुन्छ. अनि त्यस्तै बेलामा फेरि अलिकति यो करप्सन पनि होइन भ्रष्टाचार पनि बढी हुन सक्ने सम्भावना हुन्छ. अनि यो यताको उता बजेट रकमान्तर गर्दाखेरि अनावश्यक काममा पनि खर्च हुन्छ, किनभने खर्च बढाउनु पर्यो, देखाउनु पर्यो होइन.
यो पुँजीगत खर्च अन्तिम समयमा आएर चाहिँ नि अलिक बढी खर्च हुने जुन प्रवृत्ति छ यसलाई नियन्त्रण गर्न सकिँदैन.
अब यही हो, अब भन्दै आएको त हामीले के हो भने पहिलेदेखि भनेको बजेटमा पनि तपाईँ बजेट पल्टाउनु हो भने कमसेकम 7-8 बजेटमा लेखिया होला, असार मसान्तसम्म सबै होइन प्रक्रिया पुरा गरी साउनदेखि मङ्सिरभित्रमा टेन्डर गरिसक्नुपर्नेछ. दसैँ अगाडि नै भनेको छ अझ कतिमा मङ्सिरभित्र भनेर भनेको छ, तर कहिले भएन होइन. त्यो नहुनुको अर्थ के हो भने उनीहरू टेन्डर हुने अवस्थामा पुगेका प्रोजेक्टै थिएनन् एउटा. दोस्रो चाहिँ मैले अघि पनि भने जुन एउटा क्यासदेखि बाहेकको भनौँ न सिधै विदेशी दात्री संस्थाले गर्ने कार्यक्रमहरू त्यति स्पष्टसँग बजेटमा आउँदैन, महिनै पछि अथवा 3-4 महिनामा बजेट कति खर्च हो भन्ने पनि कसैलाई थाहा हुँदैन, एकैचोटि मात्रै पछि मात्रै त्यो इस्टिमेट आउँछ. त्यो पहिला बजेट राख्ने बेलामै त्यो स्रोत नभएको अथवा स्रोत कन्फर्म नभएको, प्रोजेक्ट कन्फर्म नभएको, त्यसको चाहिँ कार्यान्वयन योजना नभएकोलाई नराख्ने हो भने यो अलिकति माथि जान्छ. तर समस्या के हुन्छ अर्थमन्त्रीलाई भने अहिले जुन 20% राखिया छ क्यापिटल बजेट होइन पुँजीगत खर्च, त्यो घटेर फेरि 18 आउँछ, त्यसमा उहाँहरूलाई पनि त्यो चाहना त हुँदैन, किनभने पहिल्यै दिनदेखि गाली खानुपर्छ होइन. त्यस कारण अब यो समस्या चाहिँ छ,
यसलाई समाधान गर्ने भनेको चाहिँ
अब होइन मैले अघि भनिहालेँ एउटा इन्टेन्सनदेखि लिएर अर्को नियम कानुन कार्यविधिको कुराहरूदेखि लिएर अनि प्लानिङको कुराहरू होइन प्रोजेक्टहरू तयारी गर्ने अवस्थामा पनि यसलाई चाहिँ सम्बोधन गर्न चाहिँ सकिन्छ. त्यस कारणले तिनटै रह्यो, इन्टेन्सनको कुरा होइन समन्वयको कुरा अनि त्यसपछि कार्यान्वयनको पक्षमा आएका बाधा अडचनलाई सम्बोधन तुरुन्तै सम्बोधन गर्ने कुरा अनि प्रोजेक्टहरू तयारी अवस्थामा रहने र टेन्डर गर्न तयार हुनेलाई मात्रै बजेटमा राख्ने,
त्यो भयो भने
चाहिँ अलिकति प्रगति हुन सक्ने सम्भावना धेरै रहन्छ.
अघि अलिकति वैदेशिक सहायताको कुरा निकाल्दै हुनुहुन्छ, वैदेशिक सहायतामा सञ्चालित परियोजनाहरूको चाहिँ कार्य प्रगति अलिक सन्तोषजनक पाइएको छ, हुन्छ त्यस्तो केही?
यस्तो हो, उनीहरूले अब हामीले बजेट किताबमा राखेको कुराहरू हेऱ्यौँ भने चाहिँ सन्तोषजनक पाइँदैन. किन पाइँदैन भने त्यहाँ धेरै रकम राखिएको हुन्छ, साँच्चीकै कार्यान्वयन उनीहरूको कार्यान्वयन योजना चाहिँ मा चाहिँ कम हुन्छ, होइन कम खर्च गर्ने भनेर राखिएको हुन्छ, किनभने त्यो तयारी अवस्थामा हुँदैन. तर दोस्रो चाहिँ उसलाई पनि समस्या के छ भने त्यो तलको जुन एउटा भनौँ न जग्गा प्राप्ति गर्ने कुराहरू उसलाई पनि ठुलो समस्या छ. अहिले भारतको भनौँ चिनको भनौँ सबै देशको जुन जसले चाहिँ पूर्वाधारमा अलिकति खर्च गरिरहेछ सबैभन्दा ठुलो समस्या जग्गा लिनेले, चाहे ट्रान्समिसन लाइनै भनौँ न, ट्रान्समिसन लाइनको जग्गा तलको जग्गा परेको मान्छेले उसले कुनै हालमा छोड्दैन, कुनै कुनै प्रोजेक्ट यस्ता छन् 9 वर्षसम्म छोडेको छैन, होइन. त्यसै अब सरकार कमजोर भयो नि, होइन उसले चाहिँ कसरी क्षतिपूर्ति दिने, त्यहाँको राजनीतिज्ञहरूले कसरी कुरा बुझाउने, विभिन्न पार्टीका राजनीतिज्ञहरूको पनि त्यसलाई चाहिँ होइन प्राथमिकतामा पार्नु पर्यो, होइन त्यो त्यस कारण तलको समस्या छ. अनि विदेशी दात्री संस्थाहरूले अलिकति कम्प्लेन गर्ने कुराहरू के हो भने प्रोजेक्ट चिफहरू टाइम टाइममा सोह्र गरिदिने, किनभने यिनीहरू ठुल्ठुलो प्रोजेक्ट हुन्छ अनि प्रोजेक्ट चिफहरू चाहिँ अलिकति भनौँ न अलिक पोलिटिसाइज भइदिन्छ, अनि सचिव मन्त्रीहरू आएपछि अब उसलाई सर्वा गर्ने नयाँ ल्याउने होइन यो प्रक्रिया हाम्रो पुरानै हो, अनि त्यो प्रोजेक्ट चिफ पनि सर्वा गरिदिने. अनि अर्को पनि के भने अब समन्वयको समस्या छ, अब सरकारले त्यो दात्रिक संस्थाले त आफैले त समन्वय गर्दैन, सरकारले गरिदिनुपर्ने हो त्यो समस्या समाधान, उसले त्यही गरिदिँदैन, स्लो हुन्छ ढिलो हुन्छ होइन. अर्को छ फेरि हाम्रो चाहिँ भनौँ न यो दात्री संस्थाबाट लिनुपर्ने शोध भर्ना हामी लिनै सक्दैनौँ होइन, त्यो पनि के भने उसले दिएको पैसा जथाभावी खर्च गरिदिन्छन् होइन, भने मतलब अब तपाईँलाई चाहिँ भनौँ न एउटा एक्सकाभेटर किन्नुपर्ने छ भने गाडी किनिदिन्छ होइन, गाडी किन्नुपर्ने छ भने विदेश भ्रमण जाला, त्यहाँ त फेरि शोध भर्ना लिनुपर्छ, सरकारी पैसा खर्च भइगयो शोध भर्नाको लागि उसले किन दिँदैन भने त्यो त उसको बजेटमै थिएन होइन, उसको कार्यान्वयन योजनामै थिएन होइन. अब यो यावत कुराहरू उनीहरूले पनि सफर गरिरहेछन् नगरेको होइन, फेरि लोकल डिमान्ड एकदमै धेरै हुन्छ, ठुलो प्रोजेक्ट भन्ना छ हामीलाई यो बनाइदियो त्यो बनाइदियो, त्यो हामीले चाहिँ कार्यान्वयन योजना जसरी बनाउँछौँ त्योभन्दा बढी त्यहाँ चाहिँ सङ्घर्ष गर्नुपर्छ कार्यान्वयनको लागि
स्थानीय चरणमा
होइन. त्यहाँ अब यो अहिले इलेक्टेड गभर्मेन्ट भएपछि कमसेकम उनीहरूले सहयोग गरिदियो होइन, किनभने त्यो कार्यक्रम त उनीहरूकै क्षेत्रमा जाने हो नि भनेदेखि अलिक सजिलो होला, उनीहरू फेरि एक्टिभ भएन भने फेरि समस्या जहाँको त्यहीँ रहन्छ.
भनेपछि त दात्री निकायका लगानीमा सञ्चालित परियोजनाहरूमा पनि उस्तै गन्जागो
हो,
सरकारको आफ्नै
उनीहरूको चाहिँ कागज पत्र होइन अलिकति कार्यान्वयन योजना बनिसकेपछि चाहिँ उनीहरूको चाहिँ अलि राम्रो हुन्छ, कुनै उनीहरू चाहिँ उनीहरूलाई उनीहरूको हेडक्वार्टरमा पनि दिनुपर्छ, उनीहरूलाई पनि त्यहाँ मोनिटरिङ हुन्छ, उनीहरूलाई पनि कारवाही हुन्छ होइन. तर अब हामी कहाँ त्यो कागज पत्र कार्यविधिहरू पनि केही हुँदैन.
हुन्छ, समय दिनुभयो, कुराकानी गरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद.
मेरो पनि धेरै धेरै धन्यवाद छ यहाँलाई.
उहाँ हुनुहुन्थ्यो अर्थविद डाक्टर शंकर शर्मा. आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिनुपर्ने विषय र पुँजीगत खर्च नै नहुने समस्या समाधानका लागि चालिनुपर्ने कदमका बारेमा केन्द्रित रहेर कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8:20 बजे नयाँ आर्थिक विषयको कुराकानीसहित फेरि उपस्थित हुने नै छौं. आजका लागि कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले पनि बिदा हुन्छु. नमस्कार.